नमस्कार, रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईलाई स्वागत छ।
संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनट प्रसारण हुन्छ।
संचार तथा सूचना प्रविधि मन्त्रालय अनि अन्तर्गत निकायहरूका गतिविधिहरूका साथै संचार तथा सूचना प्रविधि क्षेत्रका विषयहरू आम नागरिक समक्ष पुर्याउने मुख्य उद्देश्य राखेर यो कार्यक्रम प्रस्तुत हुने गर्दछ।
गत शनिबार राष्ट्रिय पत्रकारिता दिवस 2079 विविध कार्यक्रमहरू सहित मनाइएको छ। यस सन्दर्भमा एक सामग्री आज हामी प्रस्तुत गर्छौं अनि आगामी स्थानीय तहको निर्वाचनका सन्दर्भमा केन्द्रित रहेर आम संचार माध्यम तथा संचारकर्मी र पत्रकारहरूले पालना गरेका आचार संहिताको अवस्था कस्तो छ र त्यसको अनुगमन कसरी भइरहेको छ भनेर एक रिपोर्ट हामीले तयार पारेका छौं, आज प्रस्तुत हुनेछ। अनि राजनैतिक दलका उम्मेद्वार तथा अन्य उम्मेद्वारहरूले गरेको प्रचार प्रसारलाई अनुगमन गर्ने जिम्मेवारी पाएको विज्ञापन बोर्डले के कसरी कार्य गरिरहेको छ भनेर आज हामी विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईसँग पनि कुराकानी गर्नेछौ। कार्यक्रमको पूरै समय अवधिभर हामीसँगै रहनुहोला।
फागुनदेखि वैशाखसम्मको अवधि हावाहुरी बढ़ी आउने समय हो। आगो बाल्दा सुरक्षित ठाउँमा मात्र बाल्ने, सलाई लाइटर मट्टीतेल आदि ज्वलनशील वस्तु केटाकेटीले भेट्ने ठाउँमा नराखौं। केटाकेटीलाई जथाभावी आगो बाल्दा हुन सक्ने आगलागीका दुर्घटनाहरूबारे सम्झाइ बुझाई गर्ने र यस्ता कुराहरूबाट सजग रहन जनचेतना बढ़ाउने कार्यमा सहयोग गरौं।
नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय।
राष्ट्रिय पत्रकारिता दिवस 2079 अवसरमा गत शनिबार संचार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान कार्यक्रममा पुरस्कार प्रदान गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवार पत्रकारिता सुसूचित नागरिक र जवाफदेही सरकार लोकतन्त्रका अपरिहार्य तत्व भएको बताउनुभयो। पत्रकारको हातमा रहेको कलमबाट कसैमाथि अन्याय हुनुहुँदैन भन्ने पक्षलाई विशेष आत्मबोधका साथ कार्यान्वयन गर्न आह्वान गर्दै उहाँले सूचना र संचारको क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै झुटा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौती बनिरहेको बताउनुभयो।
सूचना र संचारको क्षेत्रमा नयाँ प्रविधिको विकाससँगै झुटा र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौती बनिरहेको छ। सामाजिक सञ्जालको व्यापकताका कारण सूचना प्रवाह गर्ने पहुँच अब पत्रकारिताको औपचारिक क्षेत्र भन्दा धेरै विस्तार भएको छ। हरेक नागरिकलाई अभिव्यक्तिको बलियो वैकल्पिक माध्यम उपलब्ध हुँदा सामाजिक सशक्तिकरणमा बल पुग्दछ। यद्यपि सूचनाको वास्तविकता, सत्यको जाँच तथा प्रमाणको पुष्टि हुनुपर्ने जस्ता पत्रकारिताका आधारभूत मान्यतालाई संचारका नयाँ माध्यमले खण्डित गरिदिएको छ। तसर्थ आजको संचार जगतले आफ्नो स्थायित्व सुदृढ गर्न सृजनात्मक उपायहरू अवलम्बन गर्नुपर्ने आवश्यकता अझ बढ्दै गएको छ।
संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रेस स्वतन्त्रता बिना लोकतन्त्रको परिकल्पना समेत गर्न नसकिने बताउनुभयो।
सरकारलाई कानूनी शासन र सुशासनको बाटोमा हिँड्नका निमित्त तपाईँहरूले आग्रह मात्रै होइन बाध्य गराउने परिस्थितिको पनि सृजना गर्नुहोस्। त्यसको सरकारले, वर्तमान सरकारले स्वागत गर्छ। यो कुरा पनि म यहाँहरूलाई अवगत गराउन चाहन्छु र सरकारले, संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रतालाई र अभिव्यक्ति स्वतन्त्रतालाई रक्षा मात्रै होइन सम्वर्धन गर्दै अगाडि बढ्नेछ।
सरकारले राष्ट्रिय पत्रकारिता दिवस 2079 अवसरमा वरिष्ठ पत्रकार किशोर नेपाल र पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाललाई वरिष्ठ पत्रकार सम्मान 2078 सम्मान गर्दै पुरस्कार प्रदान गरेको छ। 2076 र 2077 सोही पुरस्कार क्रमशः पत्रकार स्वर्गीय सुखदेव नेपाल मरणोपरान्त, हर्ष सुब्बा, रघु मैनाली र शार्दुल भट्टराईलाई प्रदान गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले 2,00,000 राशि सहितको सो पुरस्कार प्रदान गर्नुभयो। त्यसै गरी राष्ट्रिय पत्रकारिता पुरस्कार 2078 पत्रकार डीआर पन्त, इकवाल अहमद, ठाकुर प्रसाद बेलवासे, बालकुमार नेपाल, गंगा बराल र सम्झना वनलाई प्रदान गरिएको छ। 2076 र 2077 सोही पुरस्कार पत्रकार इन्द्रमान बुढा, मातृका पौडेल, संगीता खड्का, शेषराज दाहाल, हेमन्त बहादुर विक, शीतल शाह, दिलीप कुमार थापा मगर, दिपेश नेउपाने, दुर्गा प्रसाद शर्मा, सुरोज जंग पाण्डे, नितु पण्डित र पुनम पौडेललाई प्रदान गरिएको छ। पुरस्कारको राशि जनै 1,00,000 रूपियाँ रहेको छ।
वनमा जाँदा सलाई, लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला, झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं। आगो निभाउँदा चोटपटक लाग्न सक्ने भएकाले सामूहिक बीमा गरौं।
नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय।
संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुनिरहनु भएको छ। अब हामी आउन लागेको स्थानीय तह निर्वाचनका सन्दर्भमा संचार माध्यम तथा संचारकर्मी र पत्रकारहरूले पालना गरेको आचार संहिताको अवस्था र अनुगमनका सन्दर्भमा तयार पारिएको रिपोर्ट प्रस्तुत गर्दैछौ।
स्थानीय तह निर्वाचनका लागि अब केही दिन मात्रै बाँकी रहेको छ। यति बेला सबै राजनैतिक दलका उम्मेद्वार तथा स्वतन्त्र उम्मेद्वारहरू पनि निर्वाचनको प्रचार प्रसारका लागि मतदाता भेटघाट एवं घर दैलो कार्यक्रममा व्यस्त रहेका छन्। निर्वाचन आचार संहिता उल्लंघन हुन नदिन शान्ति सुरक्षाको रणनीति तयार गर्ने, मतदानका लागि आवश्यक सामग्रीहरू सम्बन्धित स्थानमा पुर्याउने लगायतका कामहरू तीव्र रूपमा अगाडि बढ़िरहेको निर्वाचन आयोगले जनाएको छ। यसै क्रममा कुनै पनि संचार माध्यमले समाजमा भ्रम सिर्जना गर्ने खालका समाचार एवं प्रचार प्रसार सामग्रीहरू प्रकाशन गर्न नहुने पत्रकारहरूले बताएका छन्। स्थानीय तह निर्वाचनलाई लिएर नेपाल पत्रकार महासंघले निर्वाचन आचार संहिता पालना गर्न आग्रह गरेको छ। पत्रकारहरूले पत्रकार आचार संहिता सधैं पालना गर्नुपर्ने हुन्छ भने निर्वाचन आचार संहितामा पनि संचार गृह र पत्रकार तथा संचारकर्मीले पालना गर्नुपर्ने विशेष व्यवस्था रहेको हुनाले संचार क्षेत्रका लागि गरिएको व्यवस्था पत्रकारहरूले पालना गर्न आग्रह गरेको महासंघका महासचिव रोशन पुरीले बताउनुभयो। यो सँगै पत्रकारहरूको राजनीतिक दलमा आबद्धताका विषयमा पनि महासंघले विभिन्न निर्णय गरी पत्रकार महासंघ छोडेर मात्रै उम्मेद्वार बन्न आग्रह गरेको र यदि नमानेमा दुवै प्रकारका आचार संहिता उल्लंघन गरेको ठहरिने भन्दै विधान अनुसार कार्यवाही गरिने पनि उहाँले बताउनुभयो।
पत्रकार महासंघले डेटा संकलन गरिरहेछ। विभिन्न जिल्लामा पत्रकार महासंघको कुल सदस्य के पदमा उठेको छ भनेर संकलन गरेको छ। अहिलेसम्म पत्रकार महासंघमा प्राप्त विवरण अनुसार झण्डै 200 साथीहरू चाहिँ विभिन्न तहमा उम्मेद्वार बन्नु भएको छ। त्यसरी उम्मेद्वार बन्न उहाँले पाउनुहुन्छ, तर पत्रकार महासंघको सदस्यता त्यागेर गर्नु पर्यो। पत्रकार आचार संहिताको पालना नगर्ने, पत्रकारले पालना गर्नुपर्ने निर्वाचन आचार संहिता पालना नगर्ने साथीहरूलाई चाहिँ महासंघले अनुशासनको कारवाही गर्ने तयारी गरेको छ।
नेपाल पत्रकार महासंघले संचार गृहहरूमा पत्रकार आचार संहिता र निर्वाचन आचार संहिता पालना भए नभएको सम्बन्धमा नेतृत्व तहबाटै जिल्ला जिल्लामा पुगेर अनुगमन गरिरहेको छ। आचार संहिता पालनाका सम्बन्धमा विभिन्न जिल्लामा पुगेर जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने, आचार संहिता पालना गर्नुपर्छ भनेर सन्देश दिने गरी तालिमहरू समेत सञ्चालन गरिरहेको महासंघले जनाएको छ। फेरि महासंघका महासचिव पुरी,
हामी नेतृत्वमा रहेका धेरै साथीहरू जिल्लामा पुगेर अहिले अनुगमन पनि एकतर्फ गरिरहेका छौँ भने सँगसँगै साथीहरूलाई चाहिँ विभिन्न विज्ञहरूको सहायतामा चाहिँ यी दुवै प्रकारका आचार संहितालाई हामीले पालना गर्नुपर्छ। दलीय आबद्धता नदेखिने गरी ब्यालेन्समा आचार संहिता पालना गरेर मात्रै न्युज लेख्नुपर्छ। कतिपय अवस्थामा कुनै व्यक्तिले लेखेको, पत्रकारले लेखेको समाचार चाहिँ कुन व्यक्ति चाहिँ कुन राजनीतिक दलमा आबद्ध छ, कुन पत्रकार भन्ने सम्मको पहिचान छुटिने गरी साथीहरूले समाचार लेखेको गुनासो पनि आइरहेको छ। त्यसलाई निरुत्साहित गर्ने काममा चाहिँ पत्रकार महासंघ लागेको छ। पत्रकार महासंघले कतिपय जिल्लामा स्थानीय निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग समन्वय गरेर अनुगमनको काम गरिरहेको छ भने पत्रकार महासंघ आफैले पनि विभिन्न जिल्लामा पुगेर पत्रकारले आचार संहिता पालना गरेका छन् कि छैनन्, संचार गृहहरूले आचार संहिता पालना गरेका छन् कि छैनन्, छैनन् भने यो आचार संहिता पालना गर्नुपर्छ भन्ने खालको सन्देश दिने गरी तालिम लगायतका अन्य अवेरनेसका कार्यक्रमहरू पनि हामीले गरेका छौँ। त्यो सँगसँगै पत्रकारिता क्षेत्रमा देखिएका विकृति विसङ्गतिहरूलाई चाहिँ अन्त्य गर्नको लागि पनि हामीले सिनियर पत्रकारहरूसँग अन्तर्क्रिया गर्ने, जिल्ला स्थित शाखाहरूलाई बढी जिम्मेवार बनाउने, उहाँहरूलाई अनुगमनमा केन्द्रित गराउने र आवश्यक परेको अवस्थामा चाहिँ केन्द्रीय समितिबाटै अनुगमनमा निस्कने र त्यो सँगसँगै प्रदेश समिति र शाखा समिति मार्फत पनि तल्लो तहसम्म बुथसम्मै पत्रकारहरूले कस्तो गरिरहेका छन्, के गरिरहेका छन् भन्ने कुराहरूको पनि हामीले अनुगमन थालिसकेका छौँ।
यस्तै प्रेस काउन्सिल नेपालले पनि निर्वाचन आचार संहिता लागू भएपछि आफ्ना नियमित अनुगमनका साथै निर्वाचनलाई लक्षित गरी विशेष अनुगमन गरिरहेको जनाएको छ। अनुगमनका समयमा आचार संहिता उल्लंघन गरेका संचार माध्यमहरूलाई स्पष्टीकरण सोध्ने, जवाफ माग गर्ने, निर्देशन दिने, सचेत गराउने, ध्यानकर्षण गराउने लगायतका कार्यहरू 24 सहायता गरिरहेको प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनालले जानकारी दिनुभयो।
हिजोका परम्परागत माध्यमदेखि अहिलेको न्यू मिडियासम्मलाई नै हामीले अहिले अनुमान गरिरहेका छौँ। हाम्रो सानो जनसङ्ख्या थोरै साधन स्रोतको कारण पनि हामी त्यसमा द्रुत रूपमा अघि बढिरहेका छौँ। त्यो क्रममा हेर्दाखेरि अहिलेसम्म हामीले पत्र पत्रिका, रेडियो, टेलिभिजन, अनलाइन पत्रकार यी सबै गरेर चाहिँ तातोडालाई चाहिँ हामी स्पष्टीकरण सोध्ने जवाब माग गर्ने गरेका छौँ। त्यसै नै विभिन्न पत्र पत्रिका, रेडियो, टेलिभिजन, अनलाइन वेब पोर्टल, पत्रकार समेत गरेर हामीले 55 जतिलाई निर्देशन दिएका छौँ। त्यसमा चाहिँ अब निर्देशन पत्रकारलाई दिएको छैन, वेब पोर्टललाई छैन, त्यो बाहेक 8 पत्र पत्रिका, 7 रेडियो, 6 टेलिभिजन र 34 अनलाइनलाई चाहिँ निर्देशन दिएका छौँ। त्यस्तै एउटा पत्रिकालाई सचेत गराएका पत्र पठाएको छौँ, त्यस्तै 4 अनलाइनलाई सचेत पत्र पठाएको छौँ र समग्रमा 5 सचेत पत्र पठाएको छौँ। यसै गरी ध्यानकर्षण गराउने क्रममा पत्र पत्रिका एउटा छ, रेडियो एउटा छ र अनलाइन 4 छ। पत्रकार चाहिँ 10 जति हुनुहुन्छ। जथाभावी सम्प्रेषण गर्ने तर दर्ता सूचीकरण नभइकन सम्प्रेषण गर्ने चाहिँ वेब पोर्टलहरू मध्ये 10 चाहिँ हामीले नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउने, यो बन्द भनेर यहाँ एउटा भ्रम पर्न सक्छ, बन्द हामीले गराएको होइन, यो नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन चाहिँ दूरसञ्चार प्राधिकरणलाई हामीले यसरी पत्र लेखेर पठाएको छौँ। यो अवधिमा हेर्दाखेरि आचार संहिता प्रतिकूल देखिएका सामग्री चाहिँ 112 छ, त्यहाँ मिडियाको संख्या चाहिँ सबै जोड्दाखेरि 100 छ। त्यसमा पनि जिज्ञासा हुन सक्छ कति भन्दा पत्र पत्रिका 11 छन्, रेडियोहरू 8 छन्, टेलिभिजन 7 छ, अनलाइन 58 छ, वेब पोर्टल 6 छ र पत्रकार 10 गरे। यति चाहिँ मिडिया संख्या प्लस पत्रकार संख्या 100 छ। अनि एउटा बुझ्नुपर्ने कुरा के छ भने यो सामग्री संख्या भनेको चाहिँ 112 किन बढी भयो त भनेको चाहिँ एउटै मिडियाबाट पनि 2-3 सामग्री आउन सक्छन्। त्यो अर्थमा चाहिँ यो मिडियाको संख्या भन्दा सामग्री चाहिँ बढी देखिएको हो। यो अनुगमन कार्यलाई यसरी नै अगाडि बढाइरहेको छ।
निर्वाचन आचार संहिता लागू भएदेखि हालसम्म समग्रमा हेर्दा आचार संहिता प्रतिकूल देखिएका सामग्री 112 रहेको काउन्सिलले जनाएको छ। पटक पटक सचेत गराउने, स्पष्टीकरण सोध्ने र ध्यानकर्षण गराउँदा पनि काउन्सिलको भनाईलाई सम्बोधन नगरेको अवस्थामा त्यस्ता संचार माध्यमहरूलाई निर्देशन दिने सम्मका कामहरू गरिरहेको काउन्सिलका प्रवक्ता खनाल बताउनुहुन्छ।
स्पष्टीकरण अनि यो निर्देशन, सचेत, ध्यानकर्षण यी भने चाहिँ के हो भन्ने एउटा भ्रम, कन्फ्युजन हुन सक्छ, दुविधा हुन सक्छ। सामान्य चाहिँ ध्यानकर्षण गराउने विषय अनि यो स्पष्टीकरण सोध्ने, जवाफ माग्ने कुरा चाहिँ अलिक सामान्य कारवाहीभित्र पर्छ, कारवाही पनि नभनौ, सामान्य अब काउन्सिलको यो आचार संहितामा प्रतिकूल देखेको पर्न सक्छन् भने पटक पटक यी कुराहरू सचेत गराउँदाखेरि पनि अथवा ध्यानकर्षण गर्दा पनि सुनवाई नभएको अवस्थामा अथवा काउन्सिलको भनाइलाई चाहिँ सम्बोधन, सम्मान नगरेको अवस्थामा निर्देशनै दिने र सचेत पत्र दिने सम्मका कुराहरू हुन्छन्। मौन अवधिमा त झन् अत्यन्तै कडा हुन्छ, निर्वाचनले पनि आफ्नो ढङ्गबाट कडा गरिरहेको होला। त्यो सन्दर्भमा पनि त्यो समय पनि सम्पूर्ण मिडिया कर्मीहरू चाहिँ एकदम ध्यानपूर्वक आचार संहिता पालन गरेर अघि बढिनु भयो भने चाहिँ धेरै समस्या आउँदैन र काउन्सिलले पनि पटक पटक सार्वजनिक अपिलबाट, वक्तव्यबाट आह्वान गरिरहेको छ, त्यसलाई मानिदिनु भयो भने यी समस्याहरू आउँदैनन् भन्न हामी चाहन्छौँ।
आचार संहिता उल्लङ्घन गरी सामग्री प्रकाशन गर्ने सञ्चार माध्यमहरूलाई निर्वाचन आयोगले पनि स्पष्टीकरण माग गर्ने काम गरेको जनाएको छ। निर्वाचन आयोगसँगै प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघले पनि निर्वाचन आचार संहिता पालना गर्नका लागि सार्वजनिक अपील एवं वक्तव्य जारी गरिरहेको अवस्थामा सबै संचार माध्यमहरूले आचार संहिता पालना गर्ने हो भने यस्ता घटनामा कमी आउने देखिन्छ।
फेरि पनि अनुगमनकै चर्चा गर्दैछौ। निर्वाचनका सन्दर्भमा राजनैतिक दल, दलका उम्मेद्वार तथा अन्य उम्मेद्वारहरूले गरेका प्रचार प्रसार अनि प्रयोग भएका सामग्रीलाई अनुगमन गरी रिपोर्ट पेश गर्न विज्ञापन बोर्डले जिम्मेवारी पाएको छ। यसर्थ यस सम्बन्धमा के कसरी काम भइरहेको छ भनेर आज हामीले कुराकानी गरेका छौं विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईसँग।
स्थानीय तहको निर्वाचनमा देशभरका 77 जिल्लामा राजनीतिक दल, दलका उम्मेद्वार तथा अन्य उम्मेद्वारले गरेको प्रचार प्रसारका क्रममा यो प्रयोग भएका सामग्री र आम संचार माध्यमको चाहिँ अनुगमन विज्ञापन बोर्डले गर्ने चाहिँ भनिएको थियो। यो अनुगमनको अवस्था चाहिँ कस्तो छ?
अहिले हामीले 77 जिल्लामा हामीसँग चाहिँ एउटा विज्ञापनको अनुगमन गर्ने संयन्त्रको गठन गरेका छौँ र यो चाहिँ संयन्त्र खास गरिकन लोक कल्याणकारी विज्ञापनको अनुगमनको लागि गठन भएको संयन्त्र हो। त्यही संयन्त्रलाई परिचालन गरेर अहिले हामीले चाहिँ पत्र पत्रिका, विद्युतीय सञ्चार माध्यम, रेडियो र टेलिभिजनका साथै उम्मेद्वारले प्रचार प्रसारमा प्रयोग गरेका प्रचार सामग्रीको अनुगमन गर्ने काम चाहिँ त्यो संयन्त्र मार्फत गराइराखेका छौँ र अहिले 77 जिल्लामा हामीलाई क्रमशः दैनिक रूपमा चाहिँ हामीलाई रिपोर्टहरू प्राप्त भइराखेका छन् र त्यसलाई हामीले क्लोजली मनिटर गरिराखेका छौँ।
हजुर, अनुगमनको प्रक्रिया के कसरी मिलाइएको छ?
हामीले खास गरिकन हामीसँग एउटा अनुगमन संयन्त्र छ जिल्ला उल्ला कार्यालयको प्रमुखको अध्यक्षतामा, त्यहाँ पत्रकार महासंघ, पोस्ट तथा लेखा नियन्त्रकको कार्यालय, सिडिओ कार्यालय र यसपटक चाहिँ हामीले निर्वाचन कार्यालयसँग पनि क्लोजली बसेर चाहिँ काम गर्ने भनेर निर्देशन दिएका छौँ र आचार संहितामा भएको व्यवस्थाको बारेमा उहाँहरूलाई हामीले प्रशिक्षण दिएका छौँ र त्यो आधारमा हामीले चाहिँ देशभरि को चाहिँ अनुगमन गरिराखेका छौँ र अहिलेको अवस्थामा हेर्दाखेरि चाहिँ केही जिल्लाहरूबाट चाहिँ आचार संहिता विपरीत खास गरिकन प्रचार सामग्रीहरू चाहिँ अब भिडियो लेखन पोस्टर र टी शर्टमा चुनाव चिन्हहरू प्रयोग गर्ने काम चाहिँ भएको पाइएछ तर अरू अवस्था चाहिँ सामान्य
जस्तो यो आचार संहिता विपरीत यस्ता खालका कामहरू भइरहेका छन् भने कारवाहीको लागि चाहिँ सिफारिस गर्नुहुन्छ कि गर्नुहुन्न यो
निर्वाचन आयोगमा दैनिक रिपोर्ट पठाउने गरेका छौँ अहिले हाम्रो 12 गते निर्वाचन आयोगसँग चाहिँ सम्झौता भयो 13 गते हाम्रो बोर्डले अनुगमनको लागि चारवटा कमिटीहरू गठन गर्यो र चारवटा कमिटीमा चाहिँ एउटा छापा माध्यमको लागि अर्को चाहिँ विद्युतीय संचार माध्यमको लागि अर्को सामाजिक सञ्जालको लागि र अर्को चाहिँ पर्चा पम्पलेट पोस्टर होर्डिङ बोर्डको लागि यसरी चारवटा समिति गठन गरिसकेपछि उपत्यकामा त्यो चारवटा समिति र अनुगमनकर्ताहरू मार्फत चाहिँ अनुगमन भइराखेका छ अहिले काठमाडौँ उपत्यकामा र उपत्यका बाहिरको 77 जिल्लामा चाहिँ हाम्रो अनुगमन संयन्त्र मार्फत भइरहेछ त्यो अनुगमनको हामीलाई दैनिक प्रतिवेदन प्राप्त हुन्छ त्यो दैनिक प्रतिवेदन प्राप्त भइसकेपछि हामीले दुईटा काम गर्छौँ एउटा निर्वाचन आयोगमा रिपोर्टिङ गर्छौँ र दोस्रो चाहिँ हामीले नै आफैले निर्देशन दिने खालका हुन्छन् जुन चाहिँ विज्ञापन नियमन गर्ने ऐनको विपरीत हो त्यस्तो खालको अवस्था भयो र आचार संहिताको उल्लङ्घन भएको पाइयो भने हामी तत्काल त्यस्तो नगर्नको लागि निर्देशन दिन्छौँ त्यसैले हामीले यसलाई चाहिँ निर्वाचन आयोगसँग पनि समन्वय गर्ने आचार संहिता उल्लङ्घन गर्नेलाई तत्काल निर्देशन पनि दिने हाम्रो ऐन अनुसार कारवाही गर्न मिल्नेलाई कारवाही पनि गर्ने गरी हामीले प्रक्रिया अघि बढाएका छौँ
त्यसो भए के गर्न नपाउने भनिएको छ
अब यसमा चाहिँ के छ भने तपाईँले छापा माध्यममा कुनै पनि उम्मेद्वार वा राजनैतिक दलले सूचना प्रकाशन गर्नु पर्यो विज्ञापन प्रकाशन गर्नु पर्यो भने त्यहाँ चाहिँ सेन्टिमिटर तोकिएको छ 7x7 मात्र विज्ञापन प्रकाशन गर्न पाइन्छ प्रकाशनतर्फ प्रसारणतर्फ राजनीतिक दललाई 1 मिनटसम्मको दिनमा 4 पटक र उम्मेद्वारलाई 1 मिनटसम्मको दिनमा 2 पटक चाहिँ रेडियो र टेलिभिजनमा चाहिँ विज्ञापन प्रसारण गर्न पाइने व्यवस्था गरेका छ र सामाजिक सञ्जालमा चाहिँ भ्रमपूर्ण र झुटा विज्ञापनहरू प्रकाशन प्रसारण हुन्छन् कि भनेर हामीले अनुगमन गरेर आएका छौँ त्यसैले निर्वाचन आयोगको निर्वाचन आचार संहिता 2078 भएको व्यवस्थाको परिपालना भयो भएन भनेर हामीले यसरी चाहिँ सञ्चार माध्यममा भएको विज्ञापनको अनुगमन गर्छौँ भने खास गरिकन पम्पलेट पोस्टर पर्चा भित्ते लेखन र यो टी सर्ट ह्याटमा चाहिँ चुनाव चिन्ह प्रयोग गर्ने विषय चाहिँ अनुगमनकर्ताहरूले त्यो प्रयोग गर्न नपाइनेछ र पर्चा पम्पलेटको लागि पनि चाहिँ 2 कलरमा मात्रै छाप्न पाइने व्यवस्था गरिएको छ भने त्यो अनुसार छ कि छैन भनेर हामीले हेर्छौँ र त्यो अनुसार नभएको पाइएमा हामी सम्बन्धित उम्मेद्वार राजनैतिक दललाई नगर्नको लागि अनुरोध गर्छौँ र साथै निर्वाचन आयोगमा रिपोर्टिङ गर्छौँ
अब मौन अवधिभित्रको पनि अनुगमन हुन्छ होला नि होइन
हुन्छ हामीले मौन अवधि 27 गते राति 12 बजेबाट मौन अवधि सुरु हुन्छ र त्यो मौन अवधिमा पनि कसैले प्रचार प्रसार गर्यो अब आमसभाहरू गर्यो घर दैलो गर्यो ऱ्याली जुलुसहरू गर्यो भने हामी त्यसलाई अनुगमन गरेर अब सबै काम हामीले गर्ने कुरो हुँदैन हाम्रो विज्ञापनको क्षेत्र हामीले हेर्ने विषय हो र त्यस बाहेकको क्षेत्र चाहिँ हामीले सम्बन्धित हामीले जिल्लामा के भनेका छौँ भने जिल्ला निर्वाचन अधिकृतको कार्यालय छ त्यहाँ पनि रिपोर्टिङ गरिदिने र विज्ञापन बोर्डमा रिपोर्टिङ गर्ने भनेका छौँ र उहाँहरूले जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा रिपोर्टिङ गरिरहनु भएको छ र विज्ञापन बोर्डमा पनि रिपोर्टिङ गरिराख्नु भएको छ हामीले चाहिँ निर्वाचन आयोगमा यहाँको सबै जिल्लाभरिको आएकोलाई कम्पाइल गरेर दैनिक रूपमा निर्वाचन आयोगमा पनि पठाइराखेका छौँ र यहाँ हामीले चाहिँ उपत्यकाको अनुगमन पनि गरिराखेका छौँ
उहाँ हुनुहुन्थ्यो विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई
संचार तथा सूचना प्रविधिको भरपूर सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ
यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे संचार तथा सूचना प्रविधि क्षेत्रका विषय प्रस्तुति सहित भेट्ने वाचा गर्दै हामी शोभा भट्टराई सरिता खनाल र नवीन दाहाल विदा हुन्छौ
कार्यक्रम सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद नमस्कार